सुर्खेत कारागारमा अझै पनि क्षमताभन्दा तेब्बर बढी कैदी बस्न बाध्य। सुर्खेत सहित कर्णाली प्रदेशका कारागारमा पुस्तकालय बनाउने काम अन्तिम चरणमा।
कर्णालीलाई अर्ग्यानिक प्रदेश बनाउने, बाहिरबाट तरकारी ल्याउने बन्द गर्नुपर्नेमा विज्ञहरूको जोड। ब्राउन सुगर सहित वृन्दनगरमा एकजना पक्राउ।
आज विश्व रेडियो दिवस, सामुदायिक रेडियोको दुई दिने राष्ट्रिय सम्मेलन आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा शुरू हुँदै।
र धनगढी प्रिमियर लिगमा रूपन्देहीको लगातार दोस्रो जित, दोस्रो हारसँगै घरेलु टोली धनगढी दबावमा।
हिमाल, पहाड, तराई कोही छैनन् पराई। बिहानको भेरी खबरबाट डिलु र मधुबनको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np, शुभयात्रा, हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। सुर्खेत सहित कर्णाली प्रदेशमा रहेका कारागारहरूमा पुस्तकालय निर्माणको काम अन्तिम चरणमा पुगेको छ। प्रदेश प्रहरी कार्यालयले समुदाय प्रहरी साझेदारी अन्तर्गतै कारागारलाई किताब अभियान थालेको हो। सुर्खेतको वृन्दनगरमा रहेको जिल्ला कारागारको अवलोकन गर्दै प्रहरी नायब महानिरीक्षक महेश विक्रम शाहले पुस्तकको मानिसको व्यवहारमा परिवर्तन गर्ने भएकाले अफोर्डले त्यस्तो अभियान सञ्चालनमा लागेको बताउनु भएको छ। कर्णाली प्रदेशमा यही चैत्र 2 गते पुस्तकालय निर्माणको काम सक्ने भन्दै निर्माणको काम भइरहेको उहाँको भनाइ छ। कारागारमा रहेका कैदीहरूको पुस्तक मागलाई लक्षित गर्दै कर्णाली प्रदेश प्रहरी कार्यालयले कारागारलाई किताब अभियान सञ्चालन गरेको हो। कारागारमा रहेका कैदीहरूको पुस्तक अध्ययन गर्ने चाहनालाई पूरा गर्न अभियानले सहयोग पुग्ने प्रमुख शाहको भनाइ छ। कार्यक्रममा आन्तरिक मामिला मन्त्रालयका सचिव तारा नारायण सुवेदीले कारागार निर्माणको लागि मन्त्रालयले 22 लाख बजेट छुट्याएको बताउनु भएको छ। उहाँले अबको 2-4 दिनमै टेन्डर आह्वान गर्ने भन्दै कैदीको क्षमता विकासका लागि 1 लाख रकम छुट्याएको बताउनु भएको छ। यस्तै प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवले पुस्तकालय निर्माणले भएर मात्र मानिसको व्यवहार परिवर्तन नहुने भन्दै यसको लागि वातावरण नै परिवर्तन हुन जरुरी रहेको बताउनु भएको छ। पुस्तकालय निर्माण अभियानमा डिआइजी शाहको नेतृत्वमा 11 सदस्यीय कारागारलाई किताब अभियान समिति समेत गठन गरिएको छ। समितिका सह संयोजक सुशीला श्रेष्ठले किताब पढेर जीवन बदल्न सकिने भएकाले त्यसको सुरुवात गरिएको बताउनु भएको छ।
कर्णालीलाई अर्ग्यानिक प्रदेश बनाउने सरकारको योजना सफल पार्न विषादी युक्त तरकारी आयातमा कम गर्नुपर्ने सरकारवालाले जोड दिएका छन्। नागरिकको खाद्य अधिकारका लागि पैरवी गर्दै आएको फियान नेपालले वीरेन्द्रनगरमा आयोजना गरेको खाद्य अधिकार सम्बन्धी कानून निर्माण विषयक अन्तर्क्रियाका सहभागीले यस्तो जोड दिएका हुन्। कार्यक्रममा कर्णालीका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसुली छलफलबाट आएका सुझाव कानून बनाइने बताउनुभयो। कार्यक्रममा कर्णाली प्रदेशका सभामुख राजबहादुर साईले कानून बनाएर मात्र नहुने भन्दै त्यसको कार्यान्वयन गर्न सक्नुपर्ने महत्व हुने बताउनु भएको छ। सभामुख साईले खाद्य सम्बन्धी हक स्वास्थ्यसँग सम्बन्धी जोडिएकोले संवेदनशील भएको भन्दै प्रकृतिको कानून निर्माण गर्दा गम्भीरतापूर्वक छलफल र बहस गरेर कानून निर्माण गर्न सुझाव दिनुभएको छ। अर्ग्यानिक प्रदेश निर्माणको संकल्प गरिए पनि विषादी युक्त तरकारी खाद्य सामग्री कर्णालीमा आयात भइरहेको भन्दै थापाले अर्ग्यानिक प्रदेशको नीति अप्नाउनु पर्ने औल्याउनु भयो। यस्तै कार्यक्रममा प्रदेशसभा सदस्य अमर थापाले खाद्य सम्प्रदायताको लागि उत्पादनमा किसानहरूलाई जोड दिनुपर्ने बताउनुभयो। कर्णाली सरकारले खाद्य अधिकार सम्बन्धी कानून निर्माण गर्ने अभ्यासको चरणमा रहेको भन्दै मन्त्रीले सदस्य थापाले जतिसक्दो विज्ञहरूको परामर्श लिएर मात्र छलफल गरेर कानून निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।
ब्राउन सुगर सहित प्रहरीले सुर्खेतको वीरेन्द्रनगरबाट एकजनालाई पक्राउ गरेको छ। सूचनाका आधारमा वीरेन्द्रनगर 12 का 31 वर्षीय हिमालय सापकोटालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। उहाँको साथबाट प्रहरीले 7 ग्राम 770 मिलिग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ। पक्राउ परेका सापकोटा भूतपूर्व नेपाली सेना रहेको पनि प्रहरीले बताएको छ। यस विषयमा आवश्यक अनुसन्धान भइरहेको सुर्खेतका प्रहरी प्रवक्ता डीएसपी प्रदीप बहादुर छेत्रीले जानकारी दिनुभयो।
विश्व रेडियो दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्को आह्वानमा सन् 2012 हरेक वर्ष फेब्रुअरी 13 तारिकका दिन विश्व रेडियो दिवस मनाउन थालेको हो। नेपालमा सन् 2000 विक्रम सम्बत 2003 सालमा काठमाडौँमा रेडियो प्रसारण सुरु भए पनि 2007 साल मङ्सिर 28 गतिदेखि प्रजातान्त्रिक रेडियो नामकबाट औपचारिक रूपमा रेडियोको सञ्चालन भएको थियो। एफएमको प्रसारण भने 2052 सालदेखि सुरु भएको हो। अहिले देशका सबै जिल्लामा दर्जनौंको संख्यामा एफएम रेडियोको स्थापना भएका छन्। प्रविधिको ठूलो फड्को मारे पनि रेडियोलाई विश्वभर अहिले पनि गतिशील सञ्चार माध्यमको रूपमा लिने गरिन्छ। नेपालको सन्दर्भमा सहरी क्षेत्रमा रेडियोको लोकप्रियता खस्किँदै गए पनि ग्रामीण क्षेत्रमा अझै रेडियोको लोकप्रियता र आवश्यकता घटेको छैन। नेपालका अधिकांश क्षेत्रमा अहिले पनि रेडियो र एफएम सुनेरै सूचना तथा मनोरञ्जन प्राप्त गर्नेको संख्या अन्य सञ्चार माध्यमको भन्दा उल्लेखनीय रूपमा रहेको तथ्याङ्कले देखाएको छ। सूचना तथा सञ्चार मन्त्रालयको अनुसार हालसम्म नेपालमा 750 बढी एफएम रेडियोले सञ्चालनका लागि अनुमति लिएका छन्।
विश्व रेडियो दिवसको अवसर पारेर सुर्खेतको वीरेन्द्रनगरमा आज र भोलि सामुदायिक रेडियोको राष्ट्रिय सम्मेलन हुँदैछ। सम्मेलनमा सामुदायिक रेडियोले अहिलेसम्म गरेका उपलब्धि, यस क्षेत्रको चुनौती र अबको बाटोबारे छलफल हुने सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष सुभाष खतिवडाले बताउनुभयो। अध्यक्ष खतिवडाले सम्मेलनले पछिल्लो समय बनेका सामुदायिक रेडियो विरोधी नीति, नियम र कानूनको विरोध गर्दै नयाँ रणनीति तय गर्ने बताउनु भएको छ। गैर नाफामूलक उद्देश्यले सञ्चालित सामुदायिक रेडियोले श्रमजीवी पत्रकार ऐनले गरेका व्यवस्थालाई कार्यान्वयन गर्न परेको समस्या बारेमा छलफल गर्दै सरकारसँग ऐन तथा कानूनहरूको संशोधन माग गर्ने उहाँको भनाइ छ। सम्मेलनमा बढ्दो असमानता न्यूनीकरणमा सामुदायिक रेडियो विपद लगायतका चुनौतीहरूको सामना गर्न सक्ने सक्षम समुदाय निर्माणमा सामुदायिक रेडियोको भूमिका, सूचनाको पहुँच र सुशासन अभिवृद्धिमा पुर्याउन सक्ने योगदानका विषयमा छलफल गरिनु भएको छ। सामुदायिक रेडियो नागरिकलाई सूचनाको पहुँच पुर्याउनका साथै स्थानीय समस्याको पहिचान र अभिव्यक्तिको सशक्त माध्यम बनेको छ। सम्मेलनमा करिब 350 सामुदायिक रेडियोका प्रतिनिधिका साथै रेडियो अभियन्ता एवं सरोकारहरूको पनि सहभागिता रहनेछ।
जिल्ला कारागार सुर्खेतमा अहिले क्षमताभन्दा तेब्बर कैदी बन्दी बस्न बाध्य भएका छन्। 40 जनाको क्षमता रहेको सुर्खेत कारागारमा अहिले 217 जना कैदी बस्न बाध्य भएका छन्। क्षमताभन्दा बढी कैदीलाई कोचेर राख्नुपर्दा विभिन्न खालका समस्या उत्पन्न हुने गरेको कैदी बन्दीहरूको भनाइ छ। सुनौ यसै सम्बन्धी तयार पारेको एक रेडियो सामग्री।
माथेर पाल्छ, यो अब पानी आयो भने सुत्न पाइन्न, अस्ति अब असिनो आयो सुत्नै पाएन, भित्र भान्सामा गएर अब जोगाड गरियो, तल ओछ्याउने पनि त्यस्तै छ। पालमा त समस्या त समस्या छ।
कतिको मान्छे अटाउन खेल्नु कतिको के छ?
मान्छे पनि अब धेरै छन्, 20-25 जना केला केल पारेर 20-25 जना अरू छ।
उहाँ हुनुहुन्थ्यो दैलेखका कैदीबन्दी भीम प्रसाद जैसी। सुर्खेतको वीरेन्द्रनगरमा रहेको जिल्ला कारागारमा आफूले भोग्नु परेको समस्या हामीलाई सुनाउँदै, बन्दीहरूका लागि बनाउन लागेको नयाँ भवन अहिलेसम्म नबन्दा आफूहरूले धेरै समस्या भोग्नु परेको उनीहरूको गुनासो छ। उनीहरूले बर्खामा पानी, हिउँदमा चिसोले कठ्याङ्गिँदा आफूहरू बिरामी पर्ने अवस्था रहँदा समेत अहिलेसम्म कसैले पनि यसतर्फ ध्यान नदिएको भन्दै गुनासो समेत गरेका छन्। जिल्ला कारागारमा रहनुभएका सुर्खेतका कैदी धर्मेन्द्र विकले पछिल्लो समय कारागारमा केही परिवर्तन भएको भए पनि आफूलाई बस्न र सुत्नमा धेरै समस्या भएको बताउनुभयो।
एकजना कैदी धुनुवा यहाँबाट गइसकेपछि जिल्ला प्रहरी कार्यालय अथवा अदालतमा 10 जनाले मुख ताकेर आउँछन् यहाँभित्र कैली छिरम भनेर। त्यसले गर्दाखेरि सुत्न सबैभन्दा अप्ठ्यारो भयो। सुत्ने व्यवस्थापनको लागि यो त्रिपाल, यो पानी, असिना र मौसमको प्रतिकूलताको कारणले गर्दा साह्रै सह्य वातावरणमा हामी सुत्ने अवस्था छ। यसको व्यवस्थापन
जिल्ला कारागार सुर्खेतमा अहिले क्षमता भन्दा तेब्बर भन्दा बढी कैदी बन्दीहरू कोचा कोच गरेर बस्न बाध्य भएका छन्। 40 जनाको क्षमता भएको सुर्खेत कारागारमा अहिले 217 जना ठेलाम ठेल गरेर बस्न बाध्य भएका हुन्। सामान्य खालका घटनाको अनुसन्धानमा धेरै समस्या रहँदा आफूलाई झनै समस्या हुने गरेको अर्का कैदी बन्दी खगेन्द्र थापाको भनाइ छ।
जिल्ला प्रशासनबाट आएका केसहरूलाई अलि हटाउन सकिँदैन, सरले जोड त गरिरहनु भएको छ, सहयोग गरिरहनु भएको छ। अझै पनि छन् भाइहरू यहाँ, अब त्यस्ता खालको कसैलाई चाहिँ गरेर अलिकति जनसङ्ख्या कम गराउन सकिन्छ भन्ने अपेक्षा हामीले लिइरहेको छ। किनभने खचाखचको भरिदो यो अवस्थामा अझै टेन्सन हाल्ने भने फिर्ने अवस्था पनि लगभग चाहिँ एकदमै कम देखिएको छ। यसको एउटा समस्या भनेको त्यो सिफारिस नजाने अहिले जो रोकियो नि त्यो त्यसको कारणले गर्दाखेरि पनि हो कि जस्तो मलाई लाग्छ, माफी बिना। त्यो कारणले गर्दाखेरि पनि अब बराबरको अवस्था छ। अलिकति अनुसन्धान प्रक्रिया पनि चाहिँ अब छोड्नुपर्ने अवस्थाका सामान्य केसहरूलाई अलिकति ख्याल नगरेर पनि हो कि जस्तो लाग्छ। कतिपय अवस्थामा एकजना हाम्रो भाइ छ यहाँ अपाङ्ग, उसलाई अब उसको एउटा हात चल्दैन, खुट्टा चल्दैन, आमालाई मारेको अभियोगमा यहाँ आएको छ।
10 जना महिलाको क्षमता रहेको कारागारमा अहिले 2 नाबालक सहित
21 महिलाहरू बस्न बाध्य छन्। पुरानो संरचना, सानो जीर्ण भवन, त्यसमा नाबालक सहित बस्नु पर्दा आफूहरूलाई झनै समस्या हुने गरेको महिला कैदीबन्दी अमृता देवकोटाको भनाइ छ।
अब जीर्ण भवन छ होइन, ठाउँ सानो छ, अनि त्यसपछि लिएर अब केही त अब सामान राख्न मान्ने ठाउँ छैन। महिलाहरू धेरै छ, बच्चा बच्ची छ, बस्ने ठाउँ 21 दुईटा बच्चाहरू छ।
यता जिल्ला कारागारका निमित्त जेलर जङ्गबहादुर थापाले क्षमताभन्दा धेरै कैदी राख्नु पर्दा विभिन्न खालका समस्या आउने गरेको बताउनुहुन्छ।
10 राख्ने ठाउँमा 21 छ, त्यो कठिनाई भइरहेको छ। पुरुषतिरको अब 40 राख्ने ठाउँमा 217 छ। नाबालकमा एउटा बालक छ, एउटा बालिका छ, दुईवटा छ। यहाँको समस्या भनेको यो राख्नलाई ठुलो समस्या छ। एकजना छुट्यो भने दुईजना आउनुहुन्छ, कहिले चाहिँ दुईजना छुट्यो भने एकजना आउनुहुन्छ, आउनु जाने प्रक्रिया चलिरहेको छ। राख्नलाई ठुलो समस्या छ। खानाको लागि त हाम्रो अब एकजनाको 700 ग्राम चामल हुन्छ, प्रतिदिन रु 60 का दरले हुन्छ। उहाँले चाहिँ फेरि त मेस चलाउनु भएको छ, मेस अनुसार खाना हुन्छ।
हामीसँग छिमेक सरिफेरसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिन्जेल हामीले सुर्खेत कारागारमा अझै पनि क्षमताभन्दा तेब्बर बढी कैदी बन्दी। सुर्खेत सहित कर्णाली प्रदेशमा कारागारमा पुस्तकालय बनाउने काम अन्तिम चरणमा। कर्णालीलाई अर्ग्यानिक प्रदेश बनाउने अभियान चल्दै बाहिरबाट तरकारी ल्याउन बन्द गर्नुपर्नेमा विज्ञहरूको जोड। सामुदायिक रेडियोको 2 दिने राष्ट्रिय सम्मेलन आजदेखि वीरेन्द्रनगरमा सुरु हुँदै लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। कर्णालीका महिलाहरूको उत्थानका लागि सामाजिक विभेदको अन्त्य गर्नुपर्ने सरकारले जोड दिएका छन्। वीरेन्द्रनगरमा आयोजित विकासमा आधारित विषयका कर्णाली प्रदेश स्तरीय छलफल कार्यक्रमका सहभागीहरूले समाजका विभेदले पनि कर्णालीका महिलाहरूलाई पछि पारेको भन्दै विभेदको अन्त्य गर्नुपर्नेमा जोड दिएका। कार्यक्रमका सहभागीले स्थानीय तहबाट भौतिक पूर्वाधारलाई बजेट छुट्याएको तर लक्षित वर्गको क्षेत्रमा बजेट नछुट्याउँदा महिलामाथि झनै विभेद भएको गुनासो गरेका छन्। छलफलमा कर्णाली प्रदेश योजना आयोगका सदस्य डाक्टर दिपेन्द्र रोकाईले कुप्रथाले समाजमा महिलाहरूलाई अघि बढ्न नदिने भन्दै विभेदको अन्त्य गरेर महिलाहरूको उन्नतिका लागि योजना बनाउने बताउनु भएको छ। सदस्य रोकाईले कर्णालीका महिलाले भोग्नु परेका छाउ प्रथा जस्ता कुप्रथाको अन्त्य गर्ने योजना बनाउनका लागि सरकारसँग आवश्यक छलफल भइरहेको बताउनु भएको छ। वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले तीनवटै सरकारले विकासका योजना बनाउँदा महिला र बालबालिकालाई प्राथमिकतामा राख्नुपर्ने बताउनु भएको छ। कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 2 वडा अध्यक्ष बलबहादुर रोकाईले वडामा सडक विस्तार जस्ता शीर्षकमा बजेट आउने तर लक्षित वर्गका लागि वडामा बजेट नआउँदा समस्या भएको बताउनु भएको छ।
सीमा निर्धारण आयोग नबन्दा कर्णाली प्रदेशका साथै 5 र सुदूरपश्चिम प्रदेशका केही जिल्लाको सीमा विवाद भएको छ। बर्दियाको बाँसगढी र सुर्खेतको भेरीगङ्गा नगरपालिका बीच जमिनको विवाद बल्झिएको हो। बबई नदी वरिपरि बर्दियाको बाँसगढी र पारी सुर्खेतको भेरीगङ्गा नगरपालिका जोडी भए पनि नक्सामा भने सुर्खेतको हरे डाँडादेखि तलको भूभाग बर्दियामै देखिएको छ। जिल्लाबाट सीमा विवादका उजुरी संघीय तथा प्रदेश सरकारमा पेश भए पनि आयोग गठन हुन नसक्दा विवाद समाधान हुन सकेको छैन। कर्णालीको सुर्खेत र सुदूरपश्चिमको कैलालीमा पनि सीमा विवाद रहेको कैलालीका जिल्ला समन्वय समितिका प्रमुख शङ्कर थारूले बताउनुभयो। भेरीगङ्गा र बाँसगढी नगरपालिकाको सीमा व्यवस्थित गर्न पहल गरिए पनि सुनवाई नभएको उहाँको भनाइ रहेको छ।
प्रदेश नम्बर 5 स्थायी राजधानी र नामाकरणको सिफारिस गर्न बनेको विशेष समितिका सदस्यहरूको फेरबदल भएको छ। प्रदेश सभाको बसेको बैठकले अर्घाखाँचीका तेजनारायण आचार्यको ठाउँमा बाँकेका बाबुराम गौतम र बर्दियाका दिपेश थारूको ठाउँमा रुकुमका तेज प्रसाद ओली र रूपन्देहीका अष्टभुजा पाठकको ठाउँमा नवलपरासीका बैजनाथ कलौवा समितिको सदस्य भएका छन्। 15 समितिले 3 महिनाभित्र प्रदेशको स्थायी राजधानी र नामाकरण सिफारिस गर्ने भने पनि करिब 5 महिना बितिसकेको छ। यस्तै बैठकमा प्रदेश नम्बर 5 खानी अन्वेषण र व्यवस्थापन सम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ। छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य नारायण प्रसाद आचार्यले उत्खनन क्षेत्रमा जटिलता भएको उल्लेख गर्दै वातावरणीय पक्षलाई ध्यान दिएर खानी उत्खनन गर्न आग्रह गर्नुभएको छ। विधेयक थप छलफलका लागि अर्थ उद्योग पर्यटन समितिमा पठाइएको छ।
विरेन्द्रनगरमा सञ्चालित होटल तथा रेस्टुरेन्टलाई व्यवस्थित बनाउनका लागि लोगो वितरण गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा नगरपालिकाको वडा नम्बर 6 सञ्चालित होटल तथा रेस्टुरेन्टमा दुई प्रकारको लोगो वितरण गरेको हो। निर्देशिकामा उल्लेखित विभिन्न सूचाङ्क आधारमा होटल तथा रेस्टुरेन्टलाई दुई थरीका लोगो वितरण गरिएको हो। साधारण होटल तथा रेस्टुरेन्ट पहिलो राम्रो र अति राम्रोलाई हरियो लोगो वितरण गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाले जानकारी दिनुभयो। हामी सबैको प्रतिबद्धता खाद्य पदार्थमा स्वच्छता भन्ने मूल नाराको साथ खाद्य स्वच्छताको आधारमा होटल तथा रेस्टुरेन्ट स्तरीकरण गर्ने सम्बन्धी निर्देशिका 2074 बुमजिम लोगो वितरण गरिएको हो। कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देव कुमार सुवेदीले वीरेन्द्रनगरलाई व्यवस्थित सहरको रूपमा विकास गर्न लागेको भन्दै होटल तथा रेस्टुरेन्टमा लोगो वितरण गर्दा थप व्यवस्थित हुने बताउनु भएको छ। कार्यक्रममा वडा नम्बर 6 वडाध्यक्ष मोती प्रसाद कणेलले थप व्यवस्थापन गर्नका लागि लोगो महत्वपूर्ण भूमिका रहने बताउनु भएको छ। होटल व्यवसाय सङ्घ सुर्खेतका अध्यक्ष गोरख रावतले होटल तथा रेस्टुरेन्टमा यसरी लोगो टाँस गरिनु सकारात्मक भएको बताउनुभयो। हामीसँग खेल खबरसँगै अन्य खबरहरू अझै बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सिरेफेरसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। दाङमा समथर भूभाग भएको भए पनि त्यस क्षेत्र सिँचाइको सही व्यवस्थापन हुन नसक्दा अधिकांश जमिन बाँझिरहेका छन्। धेरैजसो जमिन आकाशे पानीको भरमा खेती भइरहेको भएर पनि सिँचाइको अभाव हटाउन जिल्लामा वृहत दाङ उपत्यका सिँचाइ योजना अन्तर्गत करिब 57,00,000 हेक्टर जमिन सिंचित गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको छ। दुई वर्ष अघि स्थापना भएको आयोजना अन्तर्गत हाल साना खालका पोखरी तथा लिफ्ट सिंचाई आयोजना सञ्चालनमा ल्याई काम थालेको आयोजना कार्यालयका प्रमुख रमेश प्रसाद शर्माले बताउनुभयो।
दाङको तुल्सीपुर उपमहानगरपालिकाले भित्री चक्रपथ निर्माण सुरु गरेको छ। ग्रामीण ओडाहरूलाई एकीकृत गर्ने गरी चक्रपथ निर्माण सुरु गरिएको नगर प्रमुख घनश्याम पाण्डेले बताउनुभयो। उहाँले सडक सञ्जाल विस्तारको पहिलो प्राथमिकता राखेको भन्दै अन्य ओडालाई पनि जोड्ने गरी चक्रपथ निर्माण अगाडि बढाइएको बताउनु भएको छ। वडा नम्बर 7 राजापुरबाट सुरु हुने भित्री चक्रपथको सडक राप्ती शान्ति उद्यान मिलनचोक हुँदै गोटी खोलामा पुग्ने महानगरपालिकाका इन्जिनियर पवन योगीले बताउनुभयो।
केही सांसदले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय विधेयक संविधानको वर्म र भावना विपरीत रहेको भन्दै विरोध गरेका छन्। प्रतिनिधि सभामा बैठकमा यो विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीकै सांसद जनार्दन शर्माले यो विधेयक जस्ताको तस्तै अघि बढे संघ र प्रदेशका बीचमा थप झगडा हुने दावी गर्नुभएको छ। उहाँले संघ प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सहकारिता सह अस्तित्व र समन्वय हुने संविधानको मर्म र भावना विपरीत यो विधेयक आएको तर्क गर्नुभएको हो। नेपाली कंग्रेसका सांसद भरत कुमार शाहले प्रमुख जिल्ला अधिकारीलाई प्रदेश सरकार अन्तर्गत राख्नुपर्ने बताउनु भएको छ। सांसद प्रदीप यादवले मुख्यमन्त्रीलाई दास बनाउने र सीडीयूलाई छोटे राजा बनाउने गरी विधेयक आएको टिप्पणी गर्नुभएको छ।
गत सारमा वार्षिक नीति कार्यक्रम तथा बजेट पारित गरेको सल्यानको कपुरकोट गाउँपालिकाले केही योजनाहरू संशोधन गरेको छ। योजना तथा बजेट तर्जुमा समितिका संयोजक तिला मगरले सम्पन्न गाउँसभाले विभिन्न शीर्षकबाट रकमान्तर गरी केही आवश्यक तथा छुट हुन गएका योजनाहरू बजेट विनियोजन गरेको जनाएको छ। गाउँसभामा महिला स्वास्थ्य स्वयंसेवकहरूलाई प्रोत्साहन गर्नको लागि 5,00,000 रुपियाँ भत्ता छुट्याइएको अलि चालु आर्थिक वर्षकोदेखि अहिलेसम्म कार्यपालिका तथा अन्य विषयगत समितिहरूबाट भएको निर्णय समेत पेश भएको बताउनु भएको छ।
भेरी खबरको अन्त्यमा अब केही खेल खबर। रूपन्देही च्यालेन्जर्स धनगढी प्रिमियर लिग डिपिएल क्रिकेटमा लगातार दोस्रो जित हात पार्न सफल भएको छ। खेलमा रूपन्देहीले विराटनगर किङ्सलाई 5 विकेटले हराउँदै दोस्रो जित दर्ता गरेको हो। फाप्ला क्रिकेट मैदानमा 94 रनको सामान्य लक्ष्य रूपन्देहीले 41 बल बाँकी छँदा 5 विकेट गुमाउँदै पूरा गरेको हो। रूपन्देहीको जितमा पुनित मेहराले 27 बलमा 46 रनको आक्रमण पारी खेल्नु भएको हो। 19 रन बनाउँदा 3 विकेट गुमाएको बेला मोहराले बाबर हायातसँग 4th विकेटका लागि 39 रनको साझेदारी गर्नुभएको हो भने हायातले 19 रन जोड्नु भएको हो। रूपन्देहीका अविनाश यादवले 2 विकेट लिनुभएको हो। टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले विश्वभरमा 9 विकेट गुमाउँदै 92 रन मात्र बनाएको हो। विराटनगरका राजेश पुलामी मगरले सर्वाधिक 17 रन बनाउनु भयो भने रूपन्देहीका पुनित मेहराले 3 तथा ललित भण्डारी र वसन्त रेग्मीले 2-2 विकेट हात पार्नु भएको हो।
यस्तै सिवाईसी अतुरले पनि धनगढी प्रिमियर लिग क्रिकेटमा विजय सुरुवात गरेको छ। अत्तोरियासँग 5 रनले पराजित भएपछि घरेलु टिम धनगढी स्पोर्ट्स भने लगातार दोस्रो हार बिहोर्न बाध्य भएको हो। फाप्ला क्रिकेट मैदानमा 96 रनको सामान्य लक्ष्य पाएको धनगढी 20 ओभरमा 9 विकेट गुमाएर 90 रनमै रोकिएको हो। फितौलो ब्याटिङ गरेको धनगढीका लागि राजु रिजालले 26, विदेशी खेलाडी रोहन मुस्ताफले 18, सन्दीप रजाइलीले 11 र कप्तान सोमपाल कामीले 10 रन बनाउनु भयो। धनगढीलाई सस्तैमा समेट्ने क्रममा उत्तरीयका भुवन कार्कीले 4 ओभरमा 10 विकेट दिएर चार विकेट लिनुभयो भने सन्नी पटेलले 2 विकेट हात पार्नुभयो। टस जितेर पहिले ब्याटिङ गरेको अतुरियाले 20 ओभरमा 5 विकेट गुमाएर 95 रन बनाएको हो।
र नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारत विरुद्ध ऐतिहासिक जित हात पारेको छ। भारतको भुवनेश्वरमा जारी हिरो गोल्ड कप महिला फुटबलमा नेपालले घरेलु टोली भारतमाथि 2-1 रोमाञ्चक जित हात पारेको हो। नेपालका लागि दुवै गोल सावित्री भण्डारीले पहिलो हाफमै गर्नुभएको हो भने 84 मिनटमा भारतका रत्नबाला देवीले 1 गोल फर्काउनु भएको हो।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। सुर्खेत कारागारमा अझै पनि क्षमताभन्दा तीव्र कैदी बन्दी बस्न बाध्य। सुर्खेत सहित कर्णाली प्रदेशका कारागारमा पुस्तकालय बनाउने काम अन्तिम चरणमा।
कर्णालीलाई अर्ग्यानिक प्रदेश बनाउन बाहिरबाट तरकारी ल्याउन बन्द गर्नुपर्नेमा विज्ञहरूको जोड। ब्राउन सुगर सहित वीरेन्द्रनगरमा 1 जना पक्राउ।
आज विश्व रेडियो दिवस, सामुदायिक रेडियोको 2 दिने राष्ट्रिय सम्मेलन वीरेन्द्रनगरमा सुरु हुँदै।
र धनगढी प्रिमियर लिगमा रूपन्देहीको लगातार दोस्रो जित, दोस्रो हारसँगै घरेलु टोली धनगढी दबावमा।
हवस् त तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट डिलु र मधुबन बिदा हुन्छौँ। नमस्ते।